यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। रेडियो नेपाल र नेपाल टेलिभिजन रूपान्तरित भई बनेको सार्वजनिक सेवा प्रसारण नेपाल पीएसपीको एक समारोहका बीच पूर्वारम्भ, अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसात गरी मुलुकको विशेषतामा पीएसपी अघि बढ़ने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको विश्वास। आज भूकम्प सुरक्षा राष्ट्रिय दिवस, देशभर भूकम्प सुरक्षा चेतना कार्यक्रम आयोजना हुँदै चालू आर्थिक वर्षको छ महिनामा 5.59 खर्ब रूपियाँ राजस्व संकलन, गत वर्षको सोही अवधिको तुलनामा 13% वृद्धि, र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न दोस्रो पटक निवासमै पुग्यो प्रहरी।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
प्रमुख समाचारपछि अब समाचार विस्तारमा। रेडियो नेपाल र नेपाल टेलिभिजन रूपान्तरित भई बनेको सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालको एक समारोहका बीच पूर्वारम्भ गरिएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल नेपाल टेलिभिजनको स्टुडियोमा हिजो पूर्वारम्भ समारोहको उद्घाटन गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले पीएसबी सबै वर्ग, जात जाति, भाषाभाषी र क्षेत्रको विविधता झल्कने, समावेशी र समानताको ऐना बन्नुपर्ने बताउनुभयो। मन्त्री गुरूङले अन्य संचार माध्यम जस्तो नाफा कमाउने नभई पीएसबीले सेवा प्रदान गर्दै समाज, जनता र देशप्रति केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। नेपाली संचार माध्यममा देखिएको प्रतिस्पर्धाको बजारमा पीएसबी नेपाल विषयवस्तुका दृष्टिले सर्वोत्कृष्ट माध्यम बन्न सक्नुपर्नेमा जोड़ दिनुहुँदै मन्त्री गुरूङले पीएसबीमा सरकारको कुनै पनि हस्तक्षेप नरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हाम्रो भूगोल, हाम्रो सिमाना, हाम्रो माटो जति छ, हाम्रो समुदाय समाज जति छ, त्यो सबैमा चाहिँ पुग्नु पर्यो। हाम्रो चाहिँ प्रसारण सेवा सबैमा ठाउँमा देखिनु हुनु पर्यो, सबै ठाउँमा सुनिनु हुनु पर्यो। त्यति मात्रै पुरा गर्न सक्यो भने ठुलो चाहिँ प्रगति हुन्छ भन्ने लाग्छ मलाई। जति घरदुरी छौँ हाम्रो नेपालको, त्यो घरदुरीभित्र चाहिँ सुनिनु हुनु पर्यो, देखिनु हुनु, त्यसो भयो भने मात्रै चाहिँ हामी सर्वव्यापकको चाहिँ सिद्धान्तलाई पुरा गर्न सक्छौँ। स्वतन्त्र ढंगले जनताको चाहिँ सूचनाको हकलाई प्रत्याभूत गर्ने, त्यसलाई चाहिँ समाचारहरू सम्प्रेषण गर्ने, समाचारहरू प्रकाशन गर्ने, र कुनै व्यक्ति, कुनै चाहिँ पार्टी, कुनै संस्था प्रति मात्रै बवादार नभइकन यो चाहिँ संविधानमा चाहिँ प्रदान गरिएको जनताको सूचना हकलाई चाहिँ प्रत्याभूत गर्ने, अभिव्यक्ति र चाहिँ प्रेस स्वतन्त्रको जनताको जुन अधिकार छ त्यसलाई पनि अझ चाहिँ सबल ढंगले चाहिँ कार्यान्वयनमा ल्याउने कुरा र यस्तो गरिरहँदाखेरि कसैको नियन्त्रणबाट मुक्त स्वायत्त ढंगले स्वतन्त्र ढंगले चल्ने चाहिँ संस्था भने हो पीएसबी नेपाल। अब आजको दिनदेखि त्यस्तो रूपमा चाहिँ प्रवेश गर्यो भने बुझ्नुपर्छ हामीले।
अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसात गरी मुलुकको विशेषतामा पीएसबी अघि बढ़ने विश्वास व्यक्त गर्नुहुँदै मन्त्री गुरूङले मुलुकको सांस्कृतिक र सामाजिक विविधतालाई प्राथमिकता दिँदै पीएसबी नेपालले प्रसारण दायित्व पूरा गर्नुपर्नेमा जोड़ दिनुभयो। समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर शिवराज अधिकारीले सार्वजनिक सेवा प्रसारणले सूचनालाई थप विश्वसनीय बनाउने विश्वास व्यक्त गर्नुभयो।
सार्वजनिक सेवा प्रसारणले सूचनाको पहुँचलाई विश्वसनीयता र सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेल्दछ, तर सूचनाको शक्ति त्यसको सही प्रयोगमा निर्भर गर्दछ। विश्वसनीयता समयमै उपलब्ध सूचना र जानकारीले नागरिकलाई सशक्त बनाउँछ, उनीहरूलाई सही निर्णय लिन सक्षम बनाउँछ। यस्तो अवस्थामा सार्वजनिक सेवा प्रसारणले सत्यको आधार तयार गर्न महत्वपूर्ण भूमिका खेल्नु पर्दछ।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले पीएसबीको ऐनले व्यवस्था गरे अनुसार चाँडै नै श्रोता तथा दर्शक परिषद गठन गरिने जानकारी दिनुभयो।
74 वर्षको इतिहास बोकेको रेडियो नेपाल र 40 वर्षको इतिहास बोकेको नेपाल टेलिभिजनको आफ्नै एउटा लिगेसी छ। ऐनमा भएका व्यवस्थाहरू र यो ऐनको प्रावधानले नेपालको सार्वजनिक प्रसारण संस्था आफ्नै हुने मौलिक हुने आधारहरू प्रशस्त दिएको छ। नेपालको संविधान प्रदत्त तटस्थ, निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ सूचना, समाचार र मनोरञ्जनात्मक कार्यक्रम उत्पादन र प्रसारण गर्दै समावेशी लोकतन्त्रको सुदृढीकरण गर्न सामाजिक तथा सांस्कृतिक जागरण ल्याउने उद्देश्य समेतले सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना गरिएको हो।
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले नेपालको प्रसारण इतिहासमा महत्वपूर्ण भूमिका खेलेको रेडियो नेपाल र नेपाल टेलिभिजन नयाँ स्वरूपमा रूपान्तरित भई कार्यान्वयनको चरणमा अघि बढ़ेको जानकारी दिनुभयो। कार्यकारी अध्यक्ष डाक्टर विष्टले सार्वजनिक सेवा प्रसारणका माध्यमबाट अघि बढ़दा धेरै अवसरहरूसँगै कतिपय चुनौती पनि रहेको अवस्थामा पूर्वारम्भका अवसरमा 3 दिनसम्म गरिने विभिन्न छलफलले पीएसबीलाई प्रभावकारी ढंगले अघि बढ़ाउन मार्ग निर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल टेलिभिजन र रेडियो नेपालको विरासतलाई हामी नयाँ स्वरूपमा लाँदाखेरि अब सार्वजनिक सेवा प्रसारणलाई कसरी अगाडि बढाउने कार्यक्रममा हामी त्यो विषयलाई गहनताका रूपमा छलफल गर्न खोजिरहेका छौं। ऐन आयो, नियम आउने, विनियम आउने र अरू व्यवस्थापन हुने काम बाँकी नै छ। संगठनको संरचना निर्माण गर्ने काम बाँकी नै छ। हामीले विभिन्न खालका तयारीका कामहरू गर्नुपर्ने छ। संस्थाले एकीकृत स्वरूपमा सञ्चालन गर्नको निम्ति हामीसँग धेरै खालका अभ्यासहरू गर्नुपर्ने, धेरै चुनौतीलाई सामना गर्दै अगाडि बढ्नुपर्नेछ। आम नागरिकले पीएसबीमा परिणत भएपछि यसले के गर्छ भनेर खोजिरहेको छ, हाम्रो स्क्रिनमा खोजिरहेको छ, हाम्रो आवाजमा खोजिरहेको छ, त्यो कुरालाई दिनको निम्ति हामीले आम नागरिकसँग कसरी जोड्ने, यी संस्थालाई कसरी जोड्ने, यिनका विषयवस्तुहरूलाई कसरी जोड्ने, उहाँहरूका सरोकारलाई कसरी सम्बोधन गर्ने, सबैभन्दा बढी हामीले सरोकार राख्ने, बढी चुनौतीको रूपमा हेर्ने र त्यसैभित्र आफ्नो अवसर खोज्ने अवस्था हो। त्यो अवस्था सिर्जना गर्नको निम्ति हामी केही अभ्यासहरू गर्दैछौँ। हाम्रा विषयवस्तुहरूमा नवीनता दिनका लागि हामी प्रयास गरिरहेका छौँ। समाचारको स्वरूपलाई बदलिरहेका छौँ। इभेन्ट भन्दा इस्युलाई बढी ध्यान दिने गरी अगाडि बढ्न खोजिरहेका छौँ।
कार्यकारी अध्यक्ष डाक्टर विष्टले सार्वजनिक सेवा प्रसारण मार्फत श्रोता र दर्शकलाई प्रसारणमा नवीनता प्रदान गर्ने अभ्यास अघि बढ़ाइएको जानकारी दिनुभयो। उहाँले दुई संस्थालाई एकीकृत रूपमा सञ्चालन गर्न आवश्यक पर्ने नियमावली तथा विनियमावली छिट्टै तयार गरिने जानकारी पनि दिनुभयो। समारोहमा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले विश्वमानचित्रको इतिहासमा सार्वजनिक सेवा प्रसारण नेपाल पनि थपिएको बताउनुभयो। निमित्त प्रमुख प्रशासकीय अधिकृत नेउपानेले पीएसबीको आर्थिक सुनिश्चितताका लागि सरकारसँग आग्रह गर्नुभयो। पूर्वारम्भ समारोहसँगै हिजोदेखि पीएसबीले भोलिसम्म विभिन्न विषयमा समूहगत छलफल गरिरहेको छ। यस अन्तर्गत सार्वजनिक सेवा प्रसारणको अन्तर्राष्ट्रिय अभ्यास, पीएसबीको कार्यक्रमको विषयवस्तु, स्वरूप निर्धारण, राजनीतिक बहस, सामाजिक सांस्कृतिक रूपान्तरणमा सार्वजनिक सेवा प्रसारण लगायतका विषय समावेश छन्। तीमध्येका केही विषयमा हिजो छलफल भयो भने कतिपय विषय आज र भोलि छलफलमा जानेछ। त्यस अवसरमा संचार मन्त्री गुरूङले सार्वजनिक सेवा प्रसारण पीएसबी, रेडियो नेपाल र नेपाल टेलिभिजनको आधिकारिक वेबसाइट www.psbnepal.gov.np सार्वजनिक गर्नुभयो। शुभारम्भ गरिएको वेबसाइटमा पीएसबीको संस्थागत सूचना र गतिविधि समेटिनेछ। सार्वजनिक सेवा प्रसारणले आफ्ना कार्यक्रम र समाचार मार्फत समृद्ध राष्ट्रको निर्माण र लोकतन्त्रको सबलीकरणमा योगदान गर्नुपर्नेमा विभिन्न राजनैतिक दलका नेताहरूले जोड़ दिनुभएको छ। सार्वजनिक सेवा प्रसारण पीएसपीको पूर्वारम्भका अवसरमा हिजो आयोजित विषयगत छलफलमा सहभागी विभिन्न राजनैतिक दलका नेताहरूले समाजका सबै वर्ग र समुदायलाई राष्ट्र निर्माणको मूल प्रवाहमा ल्याउन पीएसपीले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो। नेकपा एमालेका मुख्य सचेतक महेश पर्तौलाले सार्वजनिक सेवा प्रसारणले देशको दूरदराजसम्मका नागरिकको आवाजलाई केन्द्रमा राखेर कार्यक्रम र समाचार प्रसारण गर्नुपर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारणले जनता र सरकारबीचको पुलको रूपमा काम गर्नुपर्ने उल्लेख गर्नुहुँदै मुख्य सचेतक पर्तौलाले सरकार र राजनैतिक दलहरूलाई समेत गलत काम गर्दा खबरदारी गरी जनपक्षीय मुद्दामा उभ्याउन पीएसपीले महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्नुभयो। नेपाली कांग्रेसकी नेत्री कमला देवी पन्तले रेडियो नेपाल र नेपाल टेलिभिजनले सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण हुँदा नागरिकको सूचनाको हकको प्रत्याभूत गर्दै समृद्धि र सुशासन कायम गर्न भूमिका खेल्न सक्नुपर्ने सुझाव दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिकी सभापति समेत रहनुभएका कांग्रेस नेत्री पन्तले संघीयताको व्यवस्थित र सबल कार्यान्वयन, लैंगिक समानता, सामाजिक न्याय लगायतका मौलिक हकको कार्यान्वयनलाई परिणाममुखी बनाउन सार्वजनिक सेवा प्रसारणले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण पीएसबीले बदलिन्दो परिवेश अनुसार जनताका आवश्यकता पूरा गर्न सक्ने गरी आफ्नो भूमिकामा परिवर्तन गर्दै लैजानुपर्ने धारणा राख्नुभयो। व्यवस्था परिवर्तनका लागि नेपाली राजनीतिले 7 दशकभन्दा लामो समय खर्चिएको र अब जनताको जीवनस्तर परिवर्तनका लागि मिलेर काम गर्नुपर्ने उल्लेख गर्नुहुँदै माओवादी नेता पौडेलले समाजमा के भइरहेको छ भन्ने जानकारी मात्र नभई के हुनुपर्छ भन्नेतर्फ सरकारवालाको ध्यान केन्द्रित गर्न पीएसपीको महत्वपूर्ण भूमिका हुनुपर्ने आवश्यकता उनाउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले लोकतन्त्रलाई निरन्तर अभ्यासमा लैजान राजनैतिक दल र सार्वजनिक सेवा प्रसारण संस्थाले मिलेर काम गर्नुपर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारणले समाजको रूपान्तरणमा बलियो खम्बाका रूपमा योगदान दिनुपर्नेमा जोड़ दिनुहुँदै उहाँले नागरिकका आर्थिक सामाजिक अधिकार सुनिश्चित गरी पछि परेका वर्ग र समुदायलाई समाजको मूलधारमा ल्याउन पीएसबीले भूमिका खेल्न सक्नुपर्ने सुझाव दिनुभयो। छलफलमा जनता समाजवादी पार्टीकी सांसद रंजु कुमारी झाले सार्वजनिक सेवा प्रसारणले जनताका आवाजलाई प्राथमिकता दिई सन्तुलित र निष्पक्ष रूपमा मुद्दाहरूको उठान गर्नुपर्ने बताउनुभयो। सांसद झाले जनताले व्यक्त गर्न र चाहेका कुराहरूका बारेमा राजनैतिक दलहरूमाथि समेत आवश्यक दबाव सिर्जना गर्न पीएसबीले प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो। भूकम्प सुरक्षा राष्ट्रिय दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्बत 1990 माघ दुई गते दिउँसो 2:24 जाँदा भूकम्प गएको सम्झनामा 2055 सालदेखि हरेक वर्ष माघ दुईलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउँदै आइएको छ। भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ़ पूर्व तयारी साथ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी 27 भूकम्प सुरक्षा दिवस आज मनाउन लागि शहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ। आज देशैभर विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्। जस अनुसार किर्तिपुर स्थित बीपी कोइराला मेमोरियल विज्ञान संग्रहालयमा आयोजना हुने मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुनेछ। उक्त कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचा काजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ़ पूर्व तयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरू बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताउनुभयो। भूकम्पको जोखिम न्यूनीकरणका लागि व्यापक प्रचार प्रसार गरी जनचेतना वृद्धि गर्न सबै सरकारवाला निकायदेखि संचार क्षेत्रको समेत भूमिका महत्वपूर्ण रहेको भन्नुहुँदै उहाँले यस सम्बन्धी प्रचार प्रसारलाई अझ जोड़ दिनुपर्ने बताउनुभयो। भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रूपमा एकरूपता कायम हुने गरी व्यवस्थित प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन 2071 तर्जुमा गरिएको र सोही अनुरूप आजका कार्यक्रमहरू आयोजना हुने विभागले जनाएको छ। राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभयो। उहाँले पूर्वजले गरेको खोज अध्ययनको बाटोमा सबैलाई लाग्न प्रेरणा लिएर अघि बढ़नुपर्नेमा कार्यक्रममा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले पूर्वज र प्रकृतिप्रति गौरव गर्दै ज्ञान पैदा गर्ने खोज अध्ययन र अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो। कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षासँग योग जोड़ेर समाजलाई समृद्ध बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड़न मन्त्रालय प्रयासरत रहेको धारणा राख्नुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले योगलाई विद्यालय पाठ्यक्रममा समावेश गर्न आफूले मन्त्रालयका तर्फबाट हरसम्भव सहयोग गर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भई अघि बढ़न आह्वान गर्नुभएको छ। माघी पर्वका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले देशमा सुशासन विकास र शान्ति नै नेपाल र नेपालीको लक्ष्य भएको बताउनुभयो। राष्ट्रपति पौडेलले हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन विकास र शान्ति कायम गर्नु भएको बताउनुभयो। उहाँले विभिन्न जात जातिले उत्सवका रूपमा मनाउने यस प्रकारका पर्वले नेपाली बीच आपसी प्रेम भातृत्व तथा मेलमिलापको भावना वृद्धि गर्दै सबैलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ़ गराउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले सबैलाई आआफ्नो क्षेत्रबाट निस्वार्थ ढंगले अघि बढ़न प्रेरणा मिल्ने भन्नुहुँदै माघी पर्वले नेपालीलाई एउटा सूत्रमा बाँध्न भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। काम र रोजगारीका लागि काठमाडौँमा रहेका र विभिन्न कारणले जिल्ला जान नपाएका देशभरका थारू समुदायले हिजो टुँडीखेलमा राष्ट्रिय माघी महोत्सव मनाएका छन्। महोत्सवमा थारू समुदायको सांस्कृतिक झाँकी, सांस्कृतिक एवं परम्परागत नृत्य गायन प्रदर्शनी, विभिन्न खाद्य सामग्रीको प्रदर्शनी आदि गरिएको थियो। महोत्सवको उद्घाटन गर्नुहुँदै थारू समुदायका अगुवा एवं पूर्व उप प्रधानमन्त्री विजय कुमार गक्सीदारले माघीलाई नयाँ वर्षसँगै थारू समुदायको एकता पर्वका रूपमा मनाउनुपर्ने धारणा राख्नुभयो। टुँडीखेलमा 2059 सालदेखि माघी महोत्सव गरिँदै आएको र यस वर्षको महोत्सवमा ठूलो जनसहभागिता भएको महोत्सव संयोजक प्रेमी लाल प्रसाद चौधरीले जानकारी दिनुभयो। त्यसैगरी आदिवासी मगर समुदायले पनि हिजो टुँडीखेलमा सांस्कृतिक रूपमा माघे संक्रान्ति पर्व मनाएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताउनु भएको छ। सिन्धुपाल्चोकमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नाका पुनः सहज रूपमा सञ्चालनमा ल्याउन सरकारी तहबाट पहल र प्रयत्न आवश्यक रहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले संसद बोलाउनु पर्नेमा त्यसो नगरी अध्यादेश मार्फत देश चलाउन खोजेर सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी पनि गर्नुभयो। हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाईका लागि परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले हिजो साँझ इजरायलका विदेश मन्त्री गिडियन सारसँग फोनवार्ता गर्नुभएको छ। हमासले आफ्नो नियन्त्रणमा रहेका मध्ये केहीलाई मुक्त गर्न लागेको सन्दर्भमा परराष्ट्र मन्त्री डाक्टर राणाले विपिन जोशीको रिहाईका लागि पहल गरिदिन विदेश मन्त्री सार मार्फत इजरायल सरकारलाई आग्रह गर्नुभएको हो। फोनवार्तामा मन्त्री डाक्टर राणाले इजरायल सरकारले विपिन सहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिनुहुँदै नेपाली युवा अथवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न विशेष आग्रह गर्नुभएको थियो। त्यस अवसरमा मन्त्री शाहले विपिनको सकुशल रिहाईका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी गराउनु भएको थियो। त्यसअघि हिजो बिहान मन्त्री डा राणाले कतारका विदेश राज्य मन्त्रीसँग फोन वार्ता गरी सोही आग्रह गर्नुभएको थियो। कतारले दुई देशबीच समन्वयको काम गरिरहेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधान हुने गरी आफूले काम गरिरहेको बताउनु भएको छ। बागलुङ नगरपालिकामा हिजो आयोजित कार्यक्रममा उहाँले वास्तविक किसान पहिचान गरी अनुदान दिनुपर्ने धारणा राख्नुभयो। कृषि क्षेत्रमा अनुदान धेरै बाँडिएको भए पनि वास्तविक किसानका समस्या अझै समाधान नभएकोमा मन्त्री अधिकारीले चिन्ता व्यक्त गर्नुभयो। मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आफूले प्रयास गरिरहेको भन्नुहुँदै उहाँले उत्पादनका आधारमा किसानलाई अनुदान दिने कार्यक्रम अघि बढ़ाइने जानकारी दिनुभयो। बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। राप्ती सोनारी सात फतेपुर सर्रामा हिजो नरेनापुरबाट नेपालगंज जाँदै गरेको बसले विपरीत दिशाबाट अघि बढ़ेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक राप्ती सोनारी सात फतेपुर सर्राका 27 वर्षीय दिलबहादुर थारू र मोटरसाइकलमा सवार 23 वर्षीय राजेश थारूको मृत्यु भएको प्रहरीले जनाएको छ। सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले कृषि बजारमा भित्रिएको हरियो तरकारीमा विषादीको मात्रा बढ़ेको पाइएको छ। चितवनबाट लगिएको हिउँदे सिमीको नमूना चेक जाँच गर्दा विषादी बढ़ी भएपछि खान अयोग्य घोषणा गरी मुचुल्का उठाएर नष्ट गरिएको विषादी अवशेष दूत विश्लेषण प्रयोगशाला इकाईका नायब प्राविधिक सहायक धनसिंह धामीले जानकारी दिनुभयो। सुर्खेत र जुम्लामा उत्पादन भएको आलुमा समेत विषादी अधिक देखिएपछि क्वारेन्टाइनमा राखेर निष्क्रिय बनाइएको उहाँले बताउनुभयो। गैंडाको आक्रमणबाट चितवनको माडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका 3 का 56 वर्षीय छविलाल बोट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जंगलमा भैंसी चराउन जानुभएको बेला उहाँलाई गैंडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बाक्लो शीतलहर र कुहिरोका कारण नेपालगंजबाट हिजो तय गरिएका सबै हवाई उडान अवरूद्ध भएको नेपालगंज विमानस्थलले जनाएको छ। कवि शिरोमणि लेखनाथ पौडेलको 141 जन्म जयन्तीका अवसरमा संसारग्राम स्थित लेखनाथ पौडेलको पूर्णकदको शालिकमा हिजो माल्यार्पण गरिएको छ। त्रिमूर्ति निकेतनद्वारा आयोजित कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडेल काव्यसभाका संयोजक प्राध्यापक केशव सुवेदी, बालकृष्ण सम फाउण्डेशनका संयोजक मदन दास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्राध्यापक डाक्टर महादेव अवस्थी तथा सदस्य सचिव नरेन्द्र राज प्रसाईले त्रिमूर्ति अर्थात कवि शिरोमणि, नाट्य सम्राट र महाकविको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुहुँदै उहाँहरूले देखाउनु भएको बाटोमा हिँड्नु नै उहाँहरूप्रति को सच्चा श्रद्धांजलि हुने बताउनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाली प्रहरी अधिकारीहरू महाअभियोग लगाइएका राष्ट्रपति युन सुक एओललाई पक्राउ गर्न प्रयास गर्दै दोस्रो पटक उहाँको निवासमा प्रवेश गरेका छन्। यसअघि पक्राउको प्रयास असफल भएकोमा आज फेरि उहाँलाई पक्राउ गर्न प्रहरी निवासमा प्रवेश गरेको हो। गत डिसेम्बरमा सैन्य कानून लागू गर्ने प्रयास गरेपछि राष्ट्रपति विरूद्ध संसदमा रहेका दलहरूले महाअभियोग लगाएका थिए। पक्राउ प्रयासको विरोधमा अहिले राष्ट्रपति युनको निवास बाहिर ठूलो संख्यामा उहाँका समर्थकहरू पनि भेला भएका छन्। त्यहाँ हजारौं समर्थकहरू भेला भएको र 1000 भन्दा बढ़ी सुरक्षाकर्मीहरू तैनात गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। कतारमा जारी इजरायल गाजा युद्धविराम सम्झौताको पहिलो चरणको वार्तामा 33 इजरायली बन्धक रिहा हुने इजरायली मीडियाले उल्लेख गरेका छन्। मध्यस्थकर्ताहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले हालैका दिनहरूमा सम्झौता गर्ने प्रयासहरू तीव्र पारेको र दोहामा अन्तिम चरणको वार्ता हुने बताइएको थियो। प्रारम्भिक आदान प्रदानमा इजरायली जेलमा रहेका प्यालेस्टाइनी कैदीहरूको बदलामा 33 बन्धक रिहा गरिने अधिकारीहरूले जनाएका छन्। यी बन्धकहरू सन् 2023 अक्टोबर 7 हमासले इजरायलमाथि आक्रमण गरेपछि गाजापट्टीमा बन्दी बनाइएका 94 जना मध्येका हुन्। यो संख्यामा इजरायली सेनाले मृत भएका 34 जना बन्दी समावेश गरिएका छन्। सम्झौताको पहिलो चरणमा 33 इजरायली बन्धकलाई समूहमै रिहा गरिनेछ, जसमा पहिले बालबालिका र महिलाहरू हुने अधिकारीहरूले जनाएका छन्। अन्य विवादका विषयहरूमा विस्थापित गाजावासीहरूको घर फिर्ती, प्यालेस्टाइनी क्षेत्रबाट इजरायली सेनाको फिर्ती र सीमा नाकाहरू पुनः सञ्चालन गर्ने लगायतका विषय छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीलाई दृढतापूर्वक अस्वीकार गर्नुभएको छ। त्यस क्षेत्रमा प्यालेस्टाइनी शासनको उहाँले विरोध पनि गर्नुभएको छ। सुडानको राजधानी खार्तुम स्थित ओम दुरमान शहरमा भएको गोली हानाहानको घटनामा 120 जना भन्दा बढ़ीको मृत्यु भएको छ। अन्धाधुन्ध गोली हानाहानको उक्त घटनामा 120 सर्वसाधारणको मृत्यु भएको ओमबाडा आपतकालीन नेटवर्कले जनाएको छ। यो घटनाको पछाडि कसको संलग्नता छ भन्ने अहिले भन्न सक्ने अवस्था नरहेको उक्त निकायले उल्लेख गरेको छ। सुडानमा 20 महिनाभन्दा लामो युद्धपछि हालैका साताहरूमा फेरि सेना र अर्धसैनिक बल बीच लड़ाई बढ़ेर गएको छ। सहायता संस्थाहरूका अनुसार युद्धमा 10,000 मानिस मारिएका छन्। देश अनिकालको संघारमा पुगेको छ। सेना र अर्धसैनिक बल दुवैमाथि स्वास्थ्य कार्यकर्ताहरूसहित सर्वसाधारणलाई लक्षित गरेको र आवासीय क्षेत्रहरूमा अन्धाधुन्ध गोली हानिरहेको आरोप पनि लगाइएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 6 महिनाको अवधिमा 5,59 अर्ब रूपियाँ बराबर राजस्व संकलन भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 63 अर्ब रूपियाँले बढ़ी हो। प्रतिशतका आधारमा यो 13% वृद्धि हो। गत आर्थिक वर्षको पुष मसान्तसम्म 4,96 अर्ब रूपियाँ राजस्व संकलन भएको थियो। चालू आर्थिक वर्षमा 14,19 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य सरकारले लिएको थियो। आर्थिक वर्षको पुष मसान्तसम्म 5,67 अर्ब राजस्व संकलन भएको छ, जुन कुल वार्षिक लक्ष्यको 40% बराबर हो। अहिले संकलन भएको राजस्व लक्ष्यको 84% बराबर हो। पुष महिनामा मात्र 1,60 अर्ब राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आमदानी र खर्च निकै कमजोर देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार 6 महिना पुष मसान्तसम्ममा सरकारको वार्षिक लक्ष्यको 39% आमदानी र 35% बराबर खर्च भएको देखिएको छ। पुष मसान्तसम्ममा 6,67 अर्ब 60,19 करोड़ बराबर खर्च भएको छ। यो अवधिको खर्च वार्षिक लक्ष्यको 35.89% बराबर हो। यस अवधिमा पूँजीगत शीर्षकमा पुष मसान्तसम्ममा 16.16% अर्थात 56,93,50,00,000 बराबर मात्र खर्च भएको छ। आर्थिक र व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक भएको नेपाल चेम्बर अफ कमर्सले प्रतिक्रिया जनाएको छ। सार्वजनिक सेवा सुधार गर्दै व्यावसायिक वातावरण र लगानी अभिवृद्धिका लागि कानूनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश सकारात्मक भएको नेपाल चेम्बर अफ कमर्सले उल्लेख गरेको छ। अर्थतन्त्रको सुधार एवं लगानी मैत्री वातावरणका लागि चेम्बर अफ कमर्सले रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव 7 दिनमै स्वीकृति हुने अध्यादेशमा उल्लेखित व्यवस्थाको स्वागत गरेको छ। यसले मुलुकभित्र लगानीको राम्रो वातावरण रहेको सन्देश विश्वभर जाने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो। सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान आईटी क्षेत्रको विकासका लागि पनि कोसे ढुङ्गा भएको चेम्बरले उल्लेख गरेको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा यस वर्षको माघे संक्रान्तिको अवसरमा करिब 1 करोड़ मूल्य बराबरको तरूल लगायतका कण्डमूलको कारोबार भएको छ। माघे संक्रान्तिको अवसरमा पोखरामा यस वर्ष करिब 1 करोड़ मूल्य बराबरको तरूल सहित कण्डमूलको कारोबार भएको स्थानीय व्यवसायीहरूले बताएका छन्। माघे संक्रान्तिलाई लक्षित गरी पोखरामा प्रति केजी 100-400 मूल्य बराबरका कन्दमूल बजारमा उपलब्ध भएको पोखराका कन्दमूल व्यवसायी गोविन्द प्रसाद आचार्यले बताउनुभयो।
भुवन आचार्य, अब खेल समाचार।
एन्फा राष्ट्रिय महिला लीग अन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिका विरूद्ध 4-1 सहज जित दर्ता गरेको छ। मंगलबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा पुलिसलाई जित दिलाउन कप्तान निरू थापा, अनुष्का शेर्पा र पूजा राणाले गोल गरे। पुलिसले 1 गोल आत्मघाती उपहारका रूपमा प्राप्त गर्यो। वालिङका लागि यशोदा कुमारी चिरालले सान्त्वना गोल फर्काए। जितसँगै पुलिस 5 खेलबाट 10 अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लियो। हारसँगै समान खेलबाट 1 अङ्क पनि जोड्न नसकेको वालिङ पुछारमा यथावत रह्यो। जय ट्रफी पुरुष एलिट कप अन्तर्गत फाइनलको पहिलो दिन समाप्त हुँदा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब विरूद्ध 85 रनको अग्रता लिएको छ। ब्रिगन्ज स्थित नारायण क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ति पाएको पुलिस 85 रन 2 विकेटको स्थितिमा छ। पुलिसका लागि कुशल भुजदलले 50 रन बनाएर खेलिरहेका छन्। यसैगरी क्रिजमा रहेका अर्जुन साउदको खाता खोल्न सकेका छैनन्। त्यसअघि अमित श्रेष्ठले 20 रन बनाउँदा दिलीप नाथ रनको खाता पनि खोल्न नपाई पेब्लेन फर्की। आर्मीका लागि सोमपाल कामी र साहब आलमले समान 1 विकेट लिए। खराब मौसमका कारण पहिलो दिन 17 ओभरको मात्रै खेल भएको थियो। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी20 क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले सुखद शुरूआत गरेको छ। धनगढ़ी स्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिमले गण्डकी प्रदेश विरूद्ध 7 विकेटको जित दर्ता गर्यो। गण्डकीले प्रस्तुत गरेको 56 रनको लक्ष्य सुदूरपश्चिमले 9.5 ओभरमा 3 विकेट गुमाउँदै पूरा गर्यो। सुदूरपश्चिमका लागि रेवती धामीले अभिजित 21 रन बनाए। गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढा थोकीले समान 1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको गण्डकीले निर्धारित 15 ओभरमा 7 विकेट गुमाउँदै 55 रनको युगफल तयार पारेको थियो। बाग्लो सुका कारण टस ढिला भएपछि खेललाई 15 ओभरमा झारिएको थियो। गण्डकीका लागि रेखा तामाङले 13 र कप्तान सिजना पटेलले 10 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। सुदूरपश्चिमका लागि रेउती धामीले 4, ऋतु कनौजिया र जानकी थापाले समान 1 विकेट लिए।
अझै अब मौसम। आज देशभर आंशिक बदली रही, मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कतिपय स्थानमा आंशिक बदली हुनेछ भने धेरैजसो स्थानमा मौसम सफा रहनेछ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.9 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17 देखि 19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:31 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। रेडियो नेपाल र नेपाल टेलिभिजन रूपान्तरित भई बनेको सार्वजनिक सेवा प्रसारण नेपाल पीएसबीको एक समारोहका बीच पूर्वारम्भ, अन्तर्राष्ट्रिय मान्यताहरूलाई आत्मसात गरी मुलुकको विशेषतामा पीएसबी अघि बढ़ने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको विश्वास, आज भूकम्प सुरक्षा राष्ट्रिय दिवस, देशभर भूकम्प सुरक्षा सचेतना कार्यक्रमहरू आयोजना हुँदै, चालू आर्थिक वर्षको 6 महिनामा 5.59 खर्ब रूपियाँ राजस्व संकलन, गत वर्षको सोही अवधिको तुलनामा 13% राजस्व वृद्धि, र दक्षिण कोरियाका राष्ट्रपति योन सुक योललाई पक्राउ गर्न दोस्रो पटक निवासमै पुग्यो प्रहरी। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।